أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وإذ أخذنا ميثاقكم ورفعنا فوقكم الطور. اور وہ وقت یاد کرو جب ہم نے تم سے پکا عہد لیا تھا اور تمہارے اوپر کوہ طور کو بلند کیا تھا. خذوا ما آتیناکم بقوۃ, کہ جو ہم نے تمہیں دیا اس کو مضبوطی سے تھامو. واذکروا ما فیہ لعلکم تتقون, اور جو اس میں ہے اسے یاد رکھو تاکہ تم متقی بنو. ثم تولیتم من بعد ذلک, پھر اس کے بعد تم لوگوں نے روگردانی اختیار کی. فلولا فضل اللہ علیکم ورحمته لکنتم من الخاسرین, اگر تم پر اللہ کا فضل اور اس کی رحمت نہ ہوتی تو تمہارا بہت نقصان ہوتا, تم تباہ ہو جاتے. ان دو آیتوں کے اندر بنی اسرائیل کے ساتھ پیش آئے ایک معاملے کو اور حق تعالیٰ کے ساتھ پھر ان کے ساتھ جو معاملہ کیا گیا اس کو بیان کیا گیا. جب حضرت موسیٰ علیہ الصلاۃ والسلام نے کوہ طور سے تورات لے کر اپنی قوم کے پاس واپس آئے اور کہا کہ دیکھو تمہاری فرمائش پر, خواہش پر اللہ نے تمہارے واسطے ایک اپنا دستور شریعت دیا ہوا ہے اور وہ یہ ہے, تو وہ لوگ کہنے لگے کہ اگر اللہ براہ راست کہہ دیں کہ میں نے دیا ہے تب تو ہم کو یقین آئے گا, ورنہ ہم ویسے ماننے والے نہیں ہیں. تو 70 آدمیوں کو چن کر اپنی قوم میں سے, 12,000 میں سے, حضرت موسیٰ علیہ السلام کوہ طور پہ لے گئے. پھر ان لوگوں نے اللہ کی آواز سنی, تو پھر وہاں ایک اور بدتمیزی کی کہ پتہ نہیں کون بول رہا ہے, جب تک ہم اللہ کو دیکھ نہیں لیں گے اس وقت تک نہیں مانیں گے. تو ان کے اوپر بجلی آ کر گر گئی جس سے وہ سب کے سب مر گئے. پھر حضرت موسیٰ علیہ السلام نے دعا کی تو وہ زندہ ہوئے, اللہ تعالیٰ نے ان کو زندہ کیا. پھر وہ اپنی قوم کے پاس آئے, آ کر کہنے لگے کہ ہاں یہ اللہ نے دیا ہے اور کہا ہے کہ تم سے جتنا عمل ہو سکے کرنا. سب سے پہلی بات تو یہ تھی کہ ان کو تورات کے اندر جو احکام دیے گئے تھے وہ احکام کچھ سخت تھے, شریعت کے اندر جو فروعی احکام ہوتے ہیں وہ احکام ہر قوم کی مزاج کے لحاظ سے ہوتے ہیں. جن کے مزاج میں نرمی ہوتی ہے یا حق تعالیٰ مناسب سمجھتے ہیں ان کو نرم احکام دیتے ہیں. یہودیوں کی جیسی طبیعت تھی, شرارت والی, تجربی والی, سوال پہ سوال والی, بات قبول کرنے سے زیادہ بات میں مین میک نکالنے والی, اس طبیعت کے جبلی شرارت کا چونکہ ان کا مزاج تھا, اس واسطے حق تعالیٰ نے ان کے واسطے جو شریعت مقرر اور تجویز فرمائی تھی اس کے اندر سختی تھی جو ان کے مزاج کے عین مطابق تھی. الغرض جب وہ 70 لوگ جو چنے ہوئے تھے آ کر کے ان سے کہے کہ ہاں یہ کتاب تو اللہ کی ہی دی ہوئی ہے لیکن اس میں اپنی طرف سے یہ بات ایڈ کر دی اور یہ بات زائد کہہ دی اور غلط بات کہہ دی کہ اللہ نے کہا ہے کہ جتنا مرضی تم سے عمل کرنا, جو تم سے ہو سکے اتنا عمل کرنا, اور پھر اس کے بعد کی پوچھ نہیں. تو ادھر جو قوم یہ بات سن رہی تھی, سننے والی قوم, پہلے احکام اس کے اندر سخت ہے, اس کے اوپر سے پھر یہ ہیلا ایک مل گیا, اس بات کا ہیلا مل گیا, کہنے لگے کہ ہم سے تو اس پہ عمل نہیں ہوتا. جب یہ بات بولی گئی تو اللہ نے فرشتوں کو حکم دیا کہ کوہ طور کا ایک بڑا ٹکڑا لے جا کر ان کے سروں پر کھڑا کر دو, کہ اور یہ بولو کہ اگر مانتے ہو, قبول کرتے ہو, احکام کو فالو کرنے کا عہد کرتے ہو تو ٹھیک ہے, بچو گے اور یہ پہاڑ تم پر سے ہٹا لیا جائے گا, ورنہ اسی میں پیس کے رکھ دیا جاؤ گے. کوہ طور کا پہاڑ اوپر سروں کے اوپر آ گیا اور بچنے کی کوئی امید نظر نہیں آئی, تب زبردستی اقرار کیا. وَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ وَرَفَعْنَا فَوْقَكُمُ الطُّورَ, اس وقت کو یاد کرو جب ہم نے تم سے پکا عہد لیا اور پھر تمہارے اوپر کوہ طور کو بلند کیا. خذوا ما آتیناکم, جو ہم نے تم کو دیا ہے تورات اور اس کے اندر کے احکام وہ مضبوطی سے تھامنا, ایسا نہیں کہ ایکٹیکو کرنے لگ گئے. واذکروا ما فیہ, جو کچھ اس میں ہے یاد رکھنا, اور یہ جو کہا جا رہا ہے اس کو مضبوطی سے تھامنا, اس کے مطابق زندگی گزارنا. اس سے ہوگا کیا؟ اس سے آئے گا زندگی میں تقویٰ, جو مقصود زندگی ہے. پھر ہوا کیا؟ ثم تولیتم من بعد ذلک, اس کے بعد بھی تم لوگوں نے پھر روگردانی اختیار کی. یہ جو عہد تھا کہ تورات کو مانو گے, تورات کے اندر کے احکام کو پوری طرح ان پر عمل کرو گے, اس کے اندر ایک حکم یہ بھی تھا کہ حضور پاک صلی اللہ علیہ وسلم کی دنیا کے اندر بعثت ہوگی تو ان پر ایمان لانا. ثم تولیتم من بعد ذلک, ایک تو اس کے اندر جو احکام تھے اس وقت بھی تم نے چند دن عمل کر کے ان کو چھوڑ دیا تھا، دوسرے اس کے اندر کا یہ جو حکم تھا حضور کو ماننے والا، اس حکم سے بھی تم نے روگردانی اختیار کی اس کے بعد. اب جب اللہ کے حکموں سے قوم کی قوم اس طرح سے روگردانی اختیار کرتی ہے تو ہوتا کیا؟ ہوتا یہ کہ اللہ پاک اس کو تباہ و برباد فرما دیتے ایک جھٹکے کے اندر، ایک عمومی عذاب کے ذریعے سے. کبھی پانیوں کے اندر پانی برسا برسا کے ان کے اس کے اندر ڈبو دیا، کبھی پانی کے پاس لے جا کے ان کو ڈبو دیا، کبھی زمین کا دہانہ کھول کے اس کے اندر ان کو دسا دیا، کبھی آسمان سے پتھر یا آگ کے شعلے برسا دیے، کبھی فرشتے کی ایسی چنگھاڑ سنا دی کہ اس سے کلیجے ان کے دہل کے رہ گئے، اسی میں ان کی موت ہو گئی. یہ اللہ تعالیٰ عمومی عذابات کے ذریعے سے ہلاک فرما دیتے تھے قوم کی قوم جب پوری طرح ماننے سے انکار کر دیتی تھی. ان کے ساتھ میں ایسا نہیں ہوا. اللہ پاک فرماتے ہیں یہ نہیں ہونا، تم اس کو یہ نہ سمجھو کہ محمد کی رسالت میں کوئی شک و شبہ ہے یا اپنے رسول ہونے میں یہ ناحق ہیں. نہیں، محمد کی ذات ایسی بابرکت ہے کہ ان کے ہوتے ہوئے میں ایسے عذاب نہیں بھیجا کرتا. فلولا فضل اللہ علیکم ورحمتہ لکنتم من الخاسرین، اگر تم پر اللہ کا فضل اور اس کی رحمت نہیں ہوتی. مفسرین کرام نے یہاں فضل اللہ اور رحمت اللہ سے حضور پاک صلی اللہ علیہ وسلم کی ذات ببرکات کو مراد لیا ہے، کہ آپ صلی اللہ علیہ وسلم کے بارے میں فرمایا گیا ہے وما کان اللہ لیعذبہم وانت فیہم، جب تک آپ ہیں نا ان میں میں ان کو عذاب دینے والا نہیں ہوں. وما کان اللہ معذبہم وہم یستغفرون، اور میں ان کو عذاب نہیں دوں گا، اللہ کسی کو عذاب نہیں دیتے جب تک وہ استغفار کرتے رہیں. تو عذاب کے ٹلنے کی دو وجوہات ہیں، ایک نبی کا وجود اور ایک استغفار. اگر نبی موجود ہے تب عذاب نہیں آتا. اس لیے کسی قوم پر جب عذاب بھیجا جاتا ہے تو نبی کو بول دیا جاتا ہے کہ یہاں سے چلے جاؤ کیونکہ اس قوم پہ عذاب آنے والا ہے. حضرت یونس علیہ السلام چلے گئے، حضرت لوط علیہ السلام کو بولا گیا جو ماننے والے ہیں ان کو لے کے ہٹ جاؤ، حضرت نوح علیہ السلام کو بولا گیا کشتی میں سوار ہو جاؤ. تو نبی کو وہاں سے جانے کے لیے کہہ دیا جاتا ہے، پھر عذاب آتا ہے. تو نبی کا وجود ایسا بابرکت وجود ہوتا ہے کہ اس کے ہوتے ہوئے عذاب نہیں آتا ہے. تو جب نبی موجود نہ ہو اور عذاب والے اعمال میں امت گرفتار ہو تو کیا کرنا چاہیے؟ تو استغفار کرنا چاہیے عذاب سے بچنے کے واسطے. یہ قرآنی ضابطہ ہے. الغرض فرمایا جا رہا کہ تمہاری اس کھلی نافرمانی کے بعد، تمہاری اس کھلی عہد شکنی کے بعد کہ کوہ طور کو تم پر بلند کر کے تم سے بولا گیا تھا سارے حکموں کو مانو گے، تو تم نے کہا تھا ہاں مانیں گے. اب محمد آئے ہیں تو تم ان کو مانتے نہیں ہو، اور تم پر سزا اس کی نہیں دی جاتی ہے تم کو اس کام کی، اس بدعملی کی، اس عہد شکنی کی. تو اس کی وجہ یہ نہیں ہے کہ ان کی رسالت میں شبہ ہے، وجہ یہ ہے کہ یہ ہے ہی ایسے بابر کی شخصیت اور ہستی کہ ان کے ہوتے ہوئے میں عذاب نہیں دیا کرتا. اگر یہ نہ ہوتے لکن تم من الخاسرین، تو تمہاری تو اینٹ سے اینٹ بچ جاتی، تمہارا بڑے تباہ ہو، برباد ہو جاتے. پھر حق تعالیٰ اسی مضمون کی تائید کے واسطے آگے ان لوگوں کا قصہ بیان کرتے ہیں، ایک قوم کا ذکر کرتے ہیں انہی کی نسل کے جن پر اللہ نے نافرمانی کی وجہ سے عذاب نازل کیا تھا. کہ دیکھو جب میری نافرمانی کی جاتی ہے اور قوم کی قوم اس میں مبتلا ہو جاتی ہے تو پھر میں جو ہے اس عذاب لے آتا ہوں. وَلَقَدْ عَلِمْتُمُ الَّذِينَ اعْتَدَوْا مِنْكُمْ فِي السَّبْتِ فَقُلْنَا لَهُمْ كُونُوا قِرَدَةً خَاسِئِينَ، اور تم کو اچھی طرح معلوم ہے کہ جن لوگوں نے تم میں سے ہفتے کے دن کے بارے میں حد سے تجاوز کیا تھا تو ہم نے ان سے کہا تھا کہ تم ذلیل بندر بن جاؤ. فَجَعَلْنَاهَا نَكَالًا لِّمَا بَيْنَ يَدَيْهَا وَمَا خَلْفَهَا وَمَوْعِظَةً لِّلْمُتَّقِينَ، پھر ہم نے ان کو اس وقت موجود لوگوں کے لیے، بعد میں آنے والوں کے لیے سامان عبرت بنا دیا، وَمَوْعِظَةً لِّلْمُتَّقِينَ، اور ڈرنے والوں کے واسطے سامان نصیحت بنا دیا. ان سے کہا جا رہا کہ دیکھو تمہاری ہی نسل کی ایک قوم کو ہم نے بندر خنزیر بنا دیا تھا. یہاں پر صرف بندر بنانے کا ذکر ہے، دوسری جگہ خنزیر بنانے کا بھی ذکر ہے. وجعل منهم القردة والخنازير وعبد الطاغوت اولئك شر مكانا وضل عن سواء السبيل. ہوا یہ تھا کہ ان لوگوں یہودیوں کے پاس میں ہفتے کا دن تعظیم کا دن سمجھا جاتا تھا، عبادت کے واسطے طے تھا کہ اس دن اللہ کی عبادت کرنا ہے، اور ان کو کہہ دیا گیا تھا کہ فلاں فلاں کام کرنے کے نہیں ہیں. بالخصوص وہ جس جگہ رہتے تھے پاس میں دریا موجود تھا اور اس میں مچھلیاں موجود تھیں، یہ مچھلیاں ان کی مرغوب غذا تھی اور یہ بڑے رغبت سے اس کو کھاتے تھے. ان کو کہہ دیا گیا تھا کہ دیکھو ہفتے کے 6 دن تم شوق سے شکار کرنا، شوق سے رغبت سے مچھلی کھانا، ہفتے کا ایک دن یعنی سٹرڈے کو تم جو ہے نا یہ شکار نہیں کرنا، چونکہ یہ تمہاری عبادت اور تعظیم کا دن ہم نے طے کر دیا ہے، اور اس کا مچھلی کا شکار کر کے اس کو کھانے کا عمل یہ اس تعظیم کے خلاف ہے. ان سے یہ کہہ دیا گیا. اب اللہ نے ایک کام سے روکا ہے تو اس کے اندر گناہوں کے اندر ایک کشش بھی ہوتی ہے. جس کام سے روکا ہے وہ کام گناہ بن گیا، मछली का शिकार हफ्ते के दिन नहीं करना का मतलब मछली का शिकार हफ्ते के दिन गुनाह बन गया, लेकिन उसके अंदर उनके लिए कशिश रख दी गई। जाहिर सी बात है, इम्तिहान आजमाइश होना, तो होता यह था कि हफ्ते के दिन मछलियाँ खूब आती थी और उसके बाद में फिर नहीं आती थी। इम्तिहान आजमाइश करना है अल्लाह को, तो ऐसा इम्तिहान होता था। खुद कुरान में बयान है इसका कि जिस दिन वो उनकी ताजीम का दिन होता था उस दिन मछलियाँ खूब आती थी, और जो ताजीम का दिन नहीं होता तो उस कसरत से मछलियाँ नहीं आती थी। तो जब उनको यह हुक्म दिया गया, अव्वल अव्वल तो हुआ ये कि वो हीले हवाले से मछलियाँ खाना शुरू करने लगे। जैसे करते ये थे कि मछली की दुम में, हफ्ते के दिन मछली की दुम में कांटा फंसा के फिर उसको पानी में छोड़ देते थे, डोर उस और उसकी डोर को एक पत्थर से बांध देते थे, इसलिए कि हमने उसमें से मछली को निकाला नहीं, उसको उसको पकाया नहीं, उसको खाया नहीं हफ्ते के दिन, और फिर इतवार के दिन आकर जो बांधी हुई मछली होती थी अपने फिर उसको खा लेते थे। तो ये हीले के जरिए से इन लोगों ने शुरुआत की थी। फिर आखिर में होते हुआते मुफस्सिरीन ने लिखा है कि कुल्लम कुल्ला ये शिकार खेलने लगे थे, मछलियों का शिकार करने लगे थे और उनको खाने लगे थे। फिर उनके दो ग्रुप हो गए, एक ग्रुप वो हो गया जो उनको मना करता था, उलेमा का ग्रुप था कि देखो ये तुम बहुत ज्यादा हद से आगे बढ़ गए हो, ये अल्लाह के अजाब को दावत देने वाली चीजें हैं, इसे एहतियात बरतो। मगर किसको मानना किसी को नहीं था, तबीयत उनकी वैसी थी, अल्लाह का हुक्म नहीं मानते थे, उलेमा की क्या वक्त उनके पास थी नहीं माने। तो अल्लाह ताला ने उनको, ये दाऊद अलैहिस्सलाम के जमाने का वाकया है, उनको हुक्म दिया कौन क़िरदतन ख़ासीन, तो जो उनके जवान थे वो बंदर बन गए, जो बूढ़े थे वो खिंजीर बन गए। हत्ता के जब उनकी अपने जो लोग इस अजाब में मुबतला होकर उनकी सूरत मस्क हो गई थी और बंदर और खिंजीर बन गए थे, वो अपने दूसरे रिश्तेदारों के पास से जब मुलाकात होती तो वो उनको पहचानते थे, उनके करीब आकर के रोते थे। ताला फरमा रहे हैं कि देखो जब नहीं मानते हैं तो मैं ऐसा किया करता हूं, तुम्हारे साथ में ये नहीं हुआ अब तक इस वास्ते कि मोहम्मद की ज़ात तुम में मौजूद है। फजअलनाहा नकालन लिमा बैन यदैहा, और वो जो वाकया था उस वाकये को हमने सामान्य इबरत सामान्य नसीहत बना दिया। जिन जिन लोगों को ये वाकया सुनाया जा रहा और इन लोगों को के साथ जब ये वाकया पेश आया था तो दो किस्म के लोग मौजूद थे, एक मानने वाले भी और एक नहीं मानने वाले। नहीं मानने वालों के वास्ते ये इबरत का सामान है कि अगर नहीं मानोगे तो ऐसे हो जाओगे, और मानने वालों के वास्ते ये नसीहत का सामान है। इबरत के जरिए से होता क्या है कि जिस काम में मुबतला है उसको छोड़ने की का सबक मिलता है। नसीहत के जरिए से होता क्या है, जिस काम पे है उस पर जमने का सबक मिलता है। नहीं मानने वाला जो पहले से मुनकिर है, मुखालिफ है, बदअमल है, वो अपनी बदअमली को छोड़ता है इबरत के नतीजे में, और नसीहत के नतीजे में जो आदमी पहले से नेक अमल है वो अपनी नेक अमली पर जमता है। अब ताला फरमाने नकाल लिमा बैन यदैहा वमा खल्फहा, जो उस वक्त मौजूद थे और जो बाद में आने वाले थे नाफरमान किस्म के, उनके वास्ते ये सामान्य इबरत है, और जो मानने वाले हैं उन लोगों के वास्ते ये सामान्य नसीहत है। यहाँ एक अहम मसला है और वो है हीले का मसला, कि बनी इसराइल को हीला करने पर अल्लाह पाक ने बंदर व खिंजीर बना दिया था। आजकल तो उलमा की पूरी जमात की जमात हीलाबाजी करती है, बनी इसराइल इनके आबा व अजदाद हो गए और ये उन्हीं के गोया रूहानी औलाद हो गए, क्या वाकईतन ऐसे ही इन दोनों का ताल्लुक और कनेक्शन है? और ये जो उलमा फ़िक़्ही हीले बताते हैं, क्या उनकी भी वही हैसियत है कि हुक्म खुदाबंदी को तोड़ने के वास्ते, अल्लाह से किए हुए अहद को तोड़ने के वास्ते वो हीले किए जाते हैं? फ़र्क समझना चाहिए। उलमा इकराम, उलमा हक, जो अमूमन किसी मसाइल के अंदर सूरतें ऐसी बताते हैं जिससे काम के करने की राहें निकल आती हैं, मामला थोड़े से आसान हो जाते हैं, और जिसको दुनिया हीले का नाम देती है वो खुद भी उसको हीला ही कहते हैं। और बाद वालों ने फुकाहे किराम में से किताबुल हील के नाम से मुस्तकिल किताबें और अबवाब लिखे हैं, वो क्या इसी जुमरे में आते हैं, अहद शिकनी के दायरे में, नाफरमानी के दायरे में, खुरूज के दायरे में आते हैं? जहन में रखना चाहिए कि हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम से भी बाज़ ऐसे वाक़यात साबित हैं जिसमें आपने ऐसे रास्ते बताए हैं जैसे उलमा बताते हैं। एक सहाबी आकर हुजूर सल्लल्लाहु अलैहि वसल्लम से पूछे, या रसूलल्लाह, एक तरफ होती है, हमारे पास होती है खजूर और वो होती है रद्दी यानी ख़राब, और हमको चाहिए होती है अच्छी खजूर। अब हम ले जा करके एक साख खजूर उसको देते हैं, हमारी अपनी वाली, और उसे बोलते हैं कि भाई तुम अपनी एक साथ दो, तो वो तो देने से राहो, बोलेगा तुम्हारी वाली जो है वो ख़राब है तो मैं ख़राब क्यों लूँ और अपनी अच्छी वाली क्यों दूँ? तो क्या हम एक दो सा ख़राब खजूरों के बदले में एक सा अच्छी खजूरें खरीद सकते हैं? अब फसल ने फरमाया नहीं, अगर ऐसा करोगे तो दोनों तरफ खजूर है और कमी ज्यादती जायज़ नहीं है, ये सूद में और रिबा में आ जाता है, तो इसकी तो इजाज़त नहीं हो सकती है। फिर क्या करो, आप ने फरमाया ऐसा करो, अपनी वो जो कीमत होती है ना उनकी, वो कीमत क्या होती है, 2 साख की कीमत क्या बनेगी, 2 साख खजूर की कीमत रद्दी वाले वो 2 दीनार या 2 दिरहम बनेगी, 1 साख खजूर अच्छे वाले उसकी कीमत 2 दीनार बनेगी। तो ऐसा करो कि ये जो 2 दीनार में बिकते हैं उनको पहले 2 दीनार में बेच दो, 2 दीनार 2 दिरहम में या 2 दीनार में जो खराब खजूरें हैं वो बेच दो, फिर उनसे जो कीमत आ रही है उनसे अच्छी वाली खजूरें खरीद लो। तो आप सल्लम ने उनको ये तरीके कार बताया है। इससे क्या होता है, इससे मुश्किल से आदमी निकल जाता है। इसलिए इस किस्म के आज जिनको हीला कहा जाता है, और उलमा की जमात भी और फुकाहा की जमात भी इसको हीला कहती है, पहले पहल इसको लोग इसको मखरज कहा करते थे, हीला नहीं बोलते थे, इसको बोलते थे मखरज यानी निकलने का रास्ता। ताबीरात के अंदर भी फर्क होता है, उनका भी अपना असर होता है, यानी इतना इतना असर पड़ता है कि हीला बोलो तो ऐसा लगता है कि ये कोई जान छुड़ाने वाला जान छुड़ाने वाला अमल है, और मखरज बोले तो ऐसा लगता है कि ये मुश्किल में था बंदा, उसको उन्होंने निकाल दिया है मुश्किल से। हर लफ्ज का और उसके अपने माना का अपना एक असर होता है, तो वो मैं आप जरा चार्ज कर रहा था। अलगरज बाद के फुकाह ने भी फिर हीले ही को इस्तेमाल कर लिया। बुनियाद क्या है इसमें, कौन सी चीज ऐसी समझी जाएगी जिसको जायज बोलेंगे हीलों के अंदर, और कौन सी ऐसी समझी जाएगी जिसको नाजायज बोलेंगे। अहादीस शरीफा के अंदर जो वाकयात आए हैं उनको देखते हुए फुकाहे किराम ने एक उसूल बताया है कि अल्लाह के हुक्म को पूरा करने के वास्ते ही जो रास्ता इख्तियार किया जाएगा वो हीला जायज होगा, अल्लाह के हुक्म को छोड़ने और तोड़ने के वास्ते जो हीला इख्तियार किया जाएगा वो नाजायज समझा जाएगा। जिसके अंदर अल्लाह के हुक्म के साथ में इस्तेहजा नहीं होना, उसका मजाक नहीं उड़ जाना कि बस सरसरी सा हम उस पर अमल करके रह जा रहे, नहीं। अब जैसे हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने जो सहाबी को कहा था कि पहले तुम उन रद्दी खजूरों को बेच दो, फिर उनसे जो कीमत आए उसे अच्छी खजूरें खरीद लो, तो इससे हुआ क्या, सूद से बचने के वास्ते ये तरीक़ेकार इख्तियार किया गया, और ये तरीका भी जायज़ है, नीयत भी दुरुस्त है, तरीका भी दुरुस्त है। और ऐसा कर क्यों रहे हैं, ऐसा कर रहे हैं ताकि गुनाह से बचें, अल्लाह की हुक्म शिकनी से बचें। ऐसे ही फुकाहे किराम के हीलों में अगर ये बात मौजूद हो, उलमाए किराम की बताई हुई हीलों में ये बात अगर मौजूद हो तो वो बिल्कुल जायज़ है, वो सुन्नत, वो ऐसे है जैसे सुन्नत से साबित है, यानी उसकी शरीयत से सुन्नत में इजाज़त मिल चुकी है, तो उनको नाजायज़ नहीं बोलना, और उसकी वजह से किसी को गलत नहीं समझना। अगर वो जायज़ हीले बताता है तो वो तो उम्मत पर आसानी पैदा करता है, उसका उम्मत पर एहसान होता है, वो तो मोहसिन हुआ, और मोहसिन मौरिद तान मौरिद इल्ज़ाम नहीं होता है, वो खुद भी मौरिद एहसान होता है, तो उसके साथ फिर एहसान करना चाहिए। वइज़ क़ाल मूसा लिक़ौमिही, उसके बाद बनी इसराइल की गाय का किस्सा शुरू हो रहा है। वइज़ क़ाल मूसा लिक़ौमिही, जब मूसा अलैहि सलाम ने अपने कौम से कहा इन अल्लाह यामुरुकुम अन तज़बहू बकरा, कि अल्लाह तुमको तुम्हें हुक्म देते हैं कि एक बैल ज़बह करो। क़ालू अतत्ख़ुज़ुना हुज़ुआ, कहने लगे आप हमसे मजाक करते हो। क़ाल अऊज़ु बिल्लाहि अन नकूना मिनल जाहिलीन, फरमाया कि मैं अल्लाह की पनाह चाहता हूँ कि मैं जाहिल लोगों में से बनूं, नादानों में से बनूं, कि मजाक उड़ाने के वास्ते अल्लाह के हुक्म का मैं इस्तेमाल करूं। क़ालू उद्उ लना रब्बक युबय्यिन लना मा हिय, गाय ज़बह करने का हुक्म मिला था तो कर देते, कहने लगे नहीं, अगर आप अल्लाह से हमारे लिए दरख्वास्त करें युबय्यिन लना मा हिय, वो उसकी वजाहत कर दें कि कैसी हो। क़ाल इन्नहु यक़ूलु इन्नहा बकरतुन ला फारिज़ुन वला बिक्र अवानुन बैन ज़ालिक, फरमाया कि अल्लाह फरमाते हैं वो ऐसी हो या वो बैल ऐसा हो या वो गाय ऐसी हो कि ना तो बिल्कुल ही अधेड़ उम्र की हो, ना तो बिल्कुल ही बूढ़ी हो, वला बिक्रुन, और ना बिल्कुल नौमर हो, अवानु बैन ज़ालिक, दरमियान की पट्टी हो या दरमियान का पट्टा हो। फ़अफ़अलू मा तुमरून, फरमाया कि जो तुमको हुक्म दिया जाता है उसको कर गुजरो। क़ालू उद्उ लना रब्बका युबय्यिन लना मा लौनुहा, कहने लगे ज़रा रंग बता दें, अपने रब से दुआ कीजिए कि उसके रंग की वजाहत फरमा दे। قال انه يقول انها بقرة صفراء فاقع لونها تسر الناظرين, फरमाया कि अल्लाह फरमाते हैं कि वो गाय ऐसी हो कि जर्द रंग की हो और भड़कदार हो इसका रंग, और वो देखने वालों को सुरूर बख्शती हो। قال ادع لنا ربك يبين لنا ما هي ان البقرة تشابه علينا, अरे इस रंग की भी बहुत सी गायें मिल रही हैं हमको, ऐसा कैसे करें, आपने अपने रब से दुआ कर दें कि हमारे लिए इसकी वजाहत कर दे कि वो कैसी हो। इन अलबकरा तशाबह अलैना, गाय हम पर बहुत मुश्किल का मसला बन गई। व इन्ना इंशाअल्लाह लमुहतदून, और अल्लाह ने चाहा अगर तो हम इस मरतबा सीधे रास्ते पर लग जाएंगे, हिदायत पा जाएंगे, यानी जो हुक्म दिया जाए वो पूरा कर लेंगे। قال انه يقول انها بقرة لا ذلول تثير الارض ولا تسقي الحرث مسلمة لا شيئة فيها, फरमाया कि अल्लाह फरमाते हैं वो ऐसा हो वो ज़मीन को जोतने वाली ना हो, खेत को पानी देने वाली ना हो, और बेदाग हो, उसके अंदर कोई दाग ना हो। कालुल आना जी तबिल हक, कहने लगे हाँ अब आपने पूरी बात और ठीक ठीक बात फरमाई है। फ़दबहू हा वमा कादू यफ़अलून, और फिर उन्होंने उसको ज़बह कर दिया और लगता नहीं था कि वो ऐसा करेंगे। वइद कतल तुम नफ्सन फद्दारा तुम फीहा, और जब तुमने एक जान को कत्ल कर दिया था फिर तुम शुबे में पड़ गए थे। वल्लाहु मुखरिजुम मा कुंतुम तक्तुमून, और अल्लाह उस बात को निकाल बाहर करने और जाहिर करने वाले थे जिसको तुम छुपाते थे। फ़कुल नज़रिबूहु बिबाज़िहा, फिर हमने हुक्म दिया कि तुम उस मकतूल को गाय के कुछ हिस्से से मारो। कज़ालिका युहयिल्लाहुल मौता, तो ऐसे ही अल्लाह पाक मुर्दों को जिंदा करेंगे। और यूरीकुम आयाती ही, और अपनी निशानियों को दिखाएंगे। लअल्लकुम ताकिलून, ताकि तुम समझो, अकल से काम लो। बनी इसराइल के अंदर हुक्म जो बाद दिया गया था वो पहले जिक्र कर दिया गया, जिस वाकई की वजह से हुक्म दिया गया था वो आखिर में आया। हुआ यह था कि वहां पर एक कत्ल हो गया था। कत्ल की मुख्तलिफ वजूहत तफासिर में लिखी है। एक आदमी एक साहब की लड़की से शादी करना चाहता था। उसने अपना पैगाम भेजा कि मैं आपकी बेटी से शादी करना चाहता हूँ। उसने इनकार कर दिया, तो ये गुस्से में आके उसको कत्ल कर दिया और फिर लापता हो गए। तो अब बनी इसराइल में मसला हो गया कि भाई क्या करें। तो हज़रत मूसा अलैहिस्सलाम के पास आए, कहने लगे कि अल्लाह पाक कुछ बताएं इस बारे में। उस वक़्त तक तौरात में इसके अहकाम नहीं आए थे। तौरात के नाजिल होने से पहले का यह किस्सा है। जब इस किस्म की मजबूरियां पेश आई और फिर अल्लाह ने रास्ते बताए, तो उनको ख्याल आया हाँ अल्लाह का हुक्म आता है तो आसानी पैदा होती है, लिहाजा क्यों ना हम अल्लाह से अल्लाह का दस्तूर मांग लें। तो फिर तौरात की ख्वाहिश की थी। अलगरज हक ताला ने फिर हुक्म दिया कि अगर कातिल को पता करना चाहते हो तो एक गाय ज़बह करो, और गाय ज़बह करने के बाद गाय का कोई हिस्सा लेके वो जो मकतूल है, मकतूल के किसी हिस्से से मारो, वो जिंदा होके तुमको नाम बताएगा कि किसने कत्ल किया। अल्लाह पाक वैसे भी बता सकते थे, जब वही से ये बताया जा रहा है कि मुर्दे को एक तो जिंदा कर रहे हैं, फिर उससे उसको बुलवा रहे हैं, और फिर उसके जरिए से कि जो जो बात बतानी है वो बता रहे हैं, तो वैसे भी बता दिया जा सकता था। हर वाकये में अल्लाह पाक की कुछ हिकमत होती है। अल्लाह पाक मजबूरी से ऐसा नहीं किया करते, ना वो मोहताज है ना ज़रूरतमंद है, किसी मसलहत से करते हैं। तो क्या मसलहत थी वो, जो भी थी, हमको उसकी जानने का हुक्म भी नहीं है, और बहुत सी मसलहतें ऐसी होती हैं हमारी अक्ल उनके आगे छोटी पड़ जाती है। तो जब ऐसे वाक़यात आते हैं तो हम रज़ीतु बिल्लाहि रब्बा कह के आगे निकल जाना होता है कि हम अल्लाह को, अल्लाह ने इस कुरान को जैसे भी नाजिल किया है हम उसको पूरी तरह मानते हैं। जो इसमें है वो बिल्कुल बरहक है, अगर इसमें है तो हक है वो, फिर उसके बाद हमको कोई और सवाल की ज़रूरत नहीं है। अलगरज तो उन लोगों ने फिर ये सवाल किए कि कैसी है, रंग कैसा होना, और कैसा होना, और कैसा होना। आखिर में जब कयूदात लगते गई तो मुश्किल और बढ़ते गई, और जब सबसे ज़्यादा मुश्किल एक साथ आई कि ना उन्हें हल जोतना, ना उन्हें खेत को पानी देना, ना उन्हें मुसल्लमतुल्लाशिय तफिया उस पर डॉट तक नहीं रहना, बिल्कुल साफ रहना उन्हें, तो बोले इतनी मुश्किलों वाला जब मसला उनके सामने आया तो बोले कालुल आना जीता बिलहक। अब बोले तुम बात सही, अब आप सही हुक्म लेके आए। यानी आसान कोई मसला इनको बताओ तो कालू लाना जीता बिलहक नहीं, मुश्किल ज्यादा, और मुश्किल से मुश्किल, मुश्किल से मुश्किल हो, जब 6 कैदें एक साथ लग गई, रंग ऐसा होना, ऐसा होना, उम्र ऐसी होना, ये होना, फिर जाके लगा कि हाँ अब कुछ हुआ है। ये बड़ा खतरनाक जहन होता है, ये बड़ा खतरनाक मिजाज होता है। अल्लाह पाक इसे हिफाजत फरमाए। अलगरज उन्होंने कत्ल किया, उस गाय को ज़बह किया, फिर उसके हिस्से से मकतूल को मारा, फिर उस मकतूल ने ज़िंदा होकर के फिर उनको उसका नाम बताया, फिर जो भी उसकी सज़ा थी जो अल्लाह ने फरमाई थी वो उसको दी गई। अब यहाँ पर एक चीज़ है कि शरीयत इस्लामी में भी क्या ऐसे ही किया जाए मकतूल के पता करने के लिए? नहीं, वैसा नहीं है। मकतूल को कातिल का पता करने के लिए, कातिल के पता करने के वास्ते क्या गाय ज़बह करके फिर उसके मकतूल से हिस्से से किसी मकतूल को मार के फिर उसके ज़रिए से पता किया जाएगा? नहीं। दूसरा ये कि वहाँ पर मकतूल अपने कातिल का नाम बताने का गवाह नहीं है, वहाँ वही बता रही है। बज़ाहिर ऐसा लगता है कि मकतूल ने बताया है, जो एक मुर्दा है, मुर्दे की गवाही शरीयत में कबूल की गई है, या मुर्दे को जिंदा करके उस एक जिंदे की गवाही कबूल की गई है, मंजूर की गई है, वैसा किस्सा नहीं है। वहाँ किस्सा यह है कि वही के जरिए से बताया गया था कि हम उसकी जबान पे कातिल का नाम ले आएंगे, तो वहां पर वही थी जो नस थी, कतई चीज थी, कोई जन्नी चीज नहीं थी। 2 गवाह भी 4 गवाह भी आ जाते तो वो जो मकतूल के जबान से जो बात निकली है वो उसके दर्जे को नहीं पाते थे, यानी उसमें होती कतईयत थी। अब ताला फरमा रहे हैं ये जो गाय को ذبح کرنے سے اس کا حصہ مقتول کو مارنے سے پھر وہ زندہ ہوا، کذالک یحیی اللہ الموتا، تم بھی مرو گے تو ایسے ہی اللہ زندہ کریں گے، تو اللہ تمہارے دوبارہ زندہ ہونے میں تم کو شک و شبہ نہیں ہونا چاہیے. وہ یریکم آیاتی، اور تم کو اللہ پاک اپنی نشانیاں دکھاتے ہیں، دکھاتے رہیں گے. لعلکم تعقلون، اس کے اندر اپنی عقل سے کام لے کے اللہ تک رسائی کا اس کو ذریعہ بنانا چاہیے. اللہ پر ہی اعتراض اس کے ذریعے سے کرنا یہ بے عقلی ہے، اور اللہ تک پہنچنا اور اللہ کی حکمتوں کو سمجھنے کی کوشش کرنا یہ دانش مندی. حق تعالی علم صحیح، عقل سلیم، فہم صحیح نصیب فرمائے. سبحان اللہ الحمد، سبحان اللہ الحمد.